نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تيسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم حسن انسانیت میں سے آج سے مدنی دور شروع کریں گے. ابھی تک جو کچھ بھی ہم نے پڑھا یہ نبی صلی اللہ علیہ وسلم کا ہجرت مدینہ سے پہلے کا سفر تھا. اب ہم دیکھیں گے کہ آپ کے لیے جو حالات بنا دیے گئے تھے اس کے نتیجے میں پھر آپ کس طرح سے مدینہ گئے. میرے آپ کے لیے بھی دور حاضر میں اس میں سے بہت سارے عمل کے نقطے ملیں گے. بہت سارے لوگ کہتے ہیں ہم کہاں جائیں, کیا کریں, غیر مسلم ملکوں میں ہم رہ سکتے ہیں کہ نہیں, ہم مکہ چلے جائیں, ہم پاکستان چلے جائیں. تو انشاءاللہ تعالی آپ کو اس حصے کو پڑھتے ہوئے خود بھی فیل ہوگا کہ آپ کو جب تک نہیں جاتے کہیں کرنا کیا ہے. اور حقیقت ہے کہ سچا ایمان بندے کے اندر آ جائے تو وہ بڑی سے بڑی مشکل کو بھی برداشت کر لیتا ہے, اور ایمان نہ ہو تو پھر چھوٹی چھوٹی باتیں جو ہیں وہ بھی مشکل ہونے لگتی ہیں. تو آئیے دیکھتے ہیں محسن انسانیت کے بارے میں. مخالفتوں کے طوفان سے گزرتے ہیں. سورۃ آل عمران آیت 186 میں اللہ سبحانہ تعالیٰ فرماتے ہیں لَتُبْلَوُنَّ فِي أَمْوَالِكُمْ وَأَنفُسِكُمْ وَلَتَسْمَعُنَّ مِنَ الَّذِينَ أُوتُوا الْكِتَابَ مِنْ قَبْلِكُمْ وَمِنَ الَّذِينَ أَشْرَكُوا أَذًى كَثِيرًا وَإِن تَصْبِرُوا وَتَتَّقُوا فَإِنَّ ذَلِكَ مِنْ عَزْمِ الْأُمُورِ. لازماً تمہاری جانچ کی جائے گی, یعنی آزمائش تو ہو کر رہے گی, باتیں تو سننی ہی پڑیں گی ان لوگوں سے بھی جن کو تم سے پہلے کتاب دی گئی تھی, اور ان لوگوں سے بھی جنہوں نے شرک کا مسلک اختیار کیا. اور اگر تم ان آزمائشوں کے مقابلے میں ثابت قدم رہو اور آلودگیوں سے دامن بچا بچا کے چلو تو یقیناً ایک یہ ہمت کا کام ہے. حالات کچھ اس قسم کے بنا دیے جاتے ہیں کہ بعض دفعہ انسان پوری خواہش کے باوجود بھی زمین کے ایک ٹکڑے پہ نہیں رہ پاتا. نبی صلی اللہ علیہ وسلم کے ساتھ بھی کچھ ایسے ہی حالات بنائے گئے مکہ میں. پیچھے ہم نے دیکھ لیا کہ کس طریقے سے آپ کو آزمایا گیا اور آپ کو مشکلات میں ڈالا گیا, اور پھر واقعی سائد کی روشنی میں آپ کے اوپر جو آزمائشیں آئیں وہ مشرکوں کی طرف سے بھی آئیں, دوسروں سے بھی آئیں, حتیٰ کہ آپ کی زبان مبارک سے یہ باتیں نکل گئیں کسی نبی کے لیے اس کے قرابت مند یعنی رشتہ دار جس درجے برے ہو سکتے ہیں تم اپنے نبی کے حق میں ایسے ہی برے ثابت ہوئے. تم نے مجھے جھٹلایا اور دوسرے لوگوں نے میری صداقت کی گواہی دی. تم نے مجھے وطن سے نکالا اور دوسرے لوگوں نے مجھے اپنے پاس جگہ دی. تم میرے خلاف لڑنے اٹھے اور دوسرے لوگوں نے مجھے اپنا تعاون پیش کیا. یہ کب کہا تھا آپ نے؟ لکھ لیجئے, میدان بدر میں مشرکین کی لاشوں سے خطاب کرتے ہوئے. حقیقت یہ ہے کہ انسان کو اپنے رشتہ داروں پر بڑی امیدیں ہوتی ہیں. ہمارے جتنے گلے شکوے اپنے رشتہ داروں سے ہوتے ہیں اتنی ہی امیدیں اور محبتیں بھی ہمیں انہی سے ہوتی ہیں. دنیاوی رنگ میں کوئی رشتہ دار آپ کا ساتھ نہ دے, آپ کو دکھ دے, تکلیف دے, یہ اور بات ہے, لیکن جب دین کے معاملے میں اللہ کے نبی کے ساتھ جو حالات پیش کیے گئے تو وہ حالات زیادہ دکھ والے ہوتے ہیں. انشاءاللہ ہم دیکھیں گے کہ محسن انسانیت مخالفتوں کے طوفان سے گزرتے ہوئے مدنی دور شروع ہوتا ہے, تاریخ موڑ مڑتی ہے. یہاں سے آپ کے میرے لیے بھی بہت سارے سبق ہیں. ہم اکثر اپنے رشتہ داروں کی سرد مہری اور ہم سے بے نیاز ہونے کو بنیاد بناتے ہیں. کسی بھی معاملے میں اگر آپ کو کبھی اپنے کسی رشتہ دار سے کوئی دکھ پہنچے, کوئی تکلیف پہنچے, تو خود کو کہا کریں کہ مجھے ان کی وجہ سے ملک تو نہیں چھوڑنا پڑا, اور میرے رشتہ داروں نے مجھے کنویں میں تو نہیں پھینکا. تو آپ دیکھیں گے کہ بڑے بڑے مسئلے حل ہو جاتے ہیں. آئیے دیکھتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے ان حالات کو کس طرح سے ٹیکل کیا. صبح صبح جب ام احمد نے مجھے عزم سفر دیکھا کہ میں اس ہستی کی حفاظت میں نکل رہا ہوں جس سے بن دیکھے خوف و خشیت رکھتا ہوں, तो कहने लगी, अगर लाजिमन तुम्हें ये इकदाम करना ही है तो यसरब जाने का ख्याल छोड़ो और हमें किसी दूसरे इलाके में ले चलो। इस पर मैंने इसे जवाब दिया कि बस अब तो यसरब ही हमारी मंजिल मकसूद है और खुदाए रहमान जिधर चाहता है बंदा उधर ही सवार होके निकलता है। कितने ही चहीते साथियों और कितने ही खैर ख्वाहों को हमने पीछे छोड़ा और कितनी ही गम गुसार खवातीन थीं कि जो आंसू बहाती और शियुन करती रह गईं। तुम समझती हो कि हमारा तरके वतन इस गरज से है कि हम जिला वतन करने वालों से इंतकाम लेने के काबिल हों, हालांकि हम जानते हैं कि वो कुछ और ही मकासद हैं जिनकी हमें तमन्ना है। एक हम हैं और एक हमारे वो दोस्त जो राह रास से दूर हट गए हैं और उन्होंने हमारे खिलाफ जुल्म के हथियार उठाए और हंगामा बरपा कर दिया। ये कशमकश करते हुए दो फरीक हैं जिनमें से एक को हक की अलमबरदारी यानी हक का झंडा उठाने की तौफीक मिली है और वो हिदायत याफ्ता है और दूसरा फरीक अल्लाह के अजाब की जद में आने वाला है। अगरचे हम इनके साथ अरहाम के लिहाज से, अरहाम किसको कहते हैं, रहम, रिश्तेदारी मुराद है इधर, अरहाम के लिहाज से गहरी कराबतें रखते हैं, लेकिन जहां नजरियात और मकासिद का दिली रिश्ता न जोड़ा गया हो वहां महज अरहाम की कराबत नहीं चल सकती। एक दिन आएगा जबकि तुम्हारी वहदत पारा पारा हो जाएगी और तुम्हारे इज्तमाई नज्म का शेराजा बिखर जाएगा। इस वक्त तुम अच्छी तरह जान लोगे कि हम दोनों गिरोहों में से कौन ठीक ठीक हक पर कारबंद है। ये एक छोटा सा पैरा था रिज़े हिजरत किताब में से अबू अहमद बिन हजश का। पता क्या चला कि दुनिया में जब भी हक और बातिल की जंग लगी तो कुछ लोगों को घर छोड़ने पड़े और कुछ लोगों को अपने घर ऑफर करने पड़े। दीन का काम इससे अलावा नहीं होता। हर दौर के मुहाजिर और अंसार होते हैं। जब लोग गलत चीज को मानने पर मजबूर कर दिए जाएं, तो अल्लाह ताला का वादा है कि इन अर्दुल्ला ही वासिया, या अल्लाह ताला कहते हैं नार दी वासिया तुन, मेरी जमीन वसी है, बस तुम फतोहा जिरु फीहा। तो नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ भी कुछ ऐसे ही हालात थे। आइए थोड़ा सा हम देखते हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने हालात के बदलते हुए रुख को कैसे पहचाना। इंसानियत के मुहसिन आज़म और दुनिया के सबसे बड़े तारीख साज हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के कारनामे हयात का मक्की दौर दावतों पैगाम का दौर है। इसको हाईलाइट करें। मक्का दौर की सबसे अहम चीज़ दावत और पैगाम। कोई जंग नहीं है, नमाजें भी नहीं हैं, रोज़े भी नहीं हैं, हज भी नहीं है, इबादात के नाम पर कोई बहुत सख्तियाँ नहीं थी। 13 साल में जो लोग मर गए वो किस अमल पे मरे? सब्र पे मरे, दुख सहने पे मरे, इस्तकामत की कोशिशों पे मरे और दावत और तबलीग करते हुए दुनिया से गए। खुल के तो दावत भी नहीं दी पा जा रही थी। अब क्या हुआ? मदनी दौर आया और मदनी दौर इक्तदार का दौर है। इसको भी हाईलाइट करें। मक्का में अफराद तैयार किए गए, मदीना में इज्तमाई निज़ाम की तश्कील हुई, यहाँ मसाला तैयार हुआ, वहाँ इमारत खड़ी की गई। क्या अमल की बात है इसमें मेरे आपके लिए कि हम मुसलमानों को पहले अफराद तैयार करने हैं, फिर जाकर निज़ाम बनेंगे। आज आप कहते हैं निज़ाम बनाएं, ज़कात का निज़ाम, इस्लामी सज़ाएं नाफिज करें, वो अफराद ही नहीं है जिन्होंने एक्सेप्ट करना है, तो कौन मानेगा? किसी भी इदारे, गिरोह, जमात, कौम, मुल्क और बड़े से बड़े गिरोह की तरक्की का यही राज है। अक्लमंद लोग पहले लोग बनाते हैं, बेवकूफ़ लोग पहले इमारतें बनाने लग जाते हैं। नतीजा क्या होता है? इमारतें खड़ी की खड़ी रह जाती हैं और वहाँ लोग नहीं होते। दुआ कीजिए कि अल्लाह ताला हमारे ज़रिए भी कुछ लोग तैयार करवा दे जो आने वाले दौर में एक इज्तमाई निज़ाम बना सकें। इस फर्क की वजह से कुरान और सीरत और तारीख को सरसरी निगाह से देखने वाले आम लोगों का तासुर यह है कि इस्लामी तहरीक और इसके दाई यानी इसकी दावत देने वाले पर इम्तिहान की कड़ी घड़ियां सिर्फ मक्की दौर ही में बीती हैं। मदीना में मुखालफत कैसे शदीद तूफानों से साबका ना था और यहाँ इस तरह की भट्टियां गर्म न होती थी, या कम से कम ये ख्याल किया जाता है कि मुखालफत अब एक नंगी तलवार बनकर मैदान जंग में आ गई थी اور مخالفین کی طرف سے گھٹیا حرکات اور ذلیل کاروائیوں کا وہ دور گزر گیا تھا۔ حقیقت اس کے بالکل برعکس ہے، یعنی نبی صلی اللہ علیہ وسلم نے بھی یہی سوچا تھا نا کہ مکہ سے نکل جائیں گے تو مخالفت ختم ہو جائے گی، لیکن مدینہ میں آ کر بھی دشمنوں نے آرام سے رہنے تو نہیں دیا۔ بلا شبہ قریش کی اولین مخالف طاقت اب رو در رو ہو کر میدان جنگ میں چیلنج کر رہی تھی، لیکن دوسری طرف مدینہ میں تحریک کی پرزور اٹھان نے نئی مخالف طاقتیں ابھار دی تھی، اور وہ شر انگیزی محل مکہ سے کسی طرح کم نہ تھی۔ اس شر انگیزی کے نت نئے کرشموں نے داعی حق اور ان کے رفقا کو شروع سے آخر تک پریشان کیا، اور تمدن کی تعمیر نو کے کام میں رکاوٹیں ڈالنے میں کوئی کسر اٹھا نہ رکھی۔ تاریخی کلیہ یہی ہے کہ اصلاح و تعمیر کا کام جتنا جتنا آگے بڑھتا ہے، اصلاح دشمن اور جمود پسند طاقتیں اس کو تباہ کرنے کے لیے جذبات عداوت یعنی دشمنی کے جذبات میں اتنی ہی زیادہ بہکتی چلی جاتی ہیں، یہاں تک کہ حق جب مظلومی کے تخت دار سے ایک جست لگا کر تخت اقتدار پر قدم رکھتا ہے تو باطل کا بغض اور حسد بھی ساری حدوں سے آگے نکل جاتا ہے۔ یہی صورت مدینہ میں نئی مسلم سوسائٹی کے قیام اور امن و سلامتی کے ریاست کے بپا ہونے پر تھی۔ بات واضح؟ آپ دیکھیے کہ جب آپ ظلم سہ رہے ہوتے ہیں نا تو اس وقت لوگ کیا سوچتے ہیں کہ آپ مظلوم ہیں، جب اللہ تعالیٰ آپ کو تھوڑا سا عروج دے دیتا ہے، ترقی کے مواقع دے دیتا ہے نا، تو پھر لوگ آپ کے دشمن بنتے ہیں۔ یہ بالکل ایسے ہی ہے کہ جب انسان کم لوگوں میں ہوتا ہے نا، لو پروفائل پہ ہوتا ہے، تو لوگوں کو آپ کی دشمنی اتنی نہیں چبھتی، وہ کہتے ہیں اٹس فائن، لیکن ذرا سا آپ آگے آئیں گے نا تو بڑے بڑے دشمن آئیں گے۔ میرے آپ کے لیے اس حصے میں عمل کی بات کیا ہے؟ بات یہ ہے کہ مجھے آپ کو کیا چاہیے کہ اصلاح اور تعمیر کے کام میں آگے بڑھتے جائیں، اللہ سے مدد طلب کرتے رہیں، دعاؤں کا سہارا لیں اور اپنا پروفائل لو رکھیں۔ کیا کہتے ہیں، بدنام تو ہوں گے تو کیا نام تو ہوگا۔ بعض دفعہ انسان جب کسی جگہ بہت زیادہ ترقی کرتا ہے تو وہ ایک خوشی کی بات بھی ہوتی ہے، لیکن اس کے ساتھ خطرے بڑھ جاتے ہیں۔ جیسے میں اکثر کہتی ہوں کہ آپ سب نیچے بیٹھے ہوئے ہیں برابر کی کرسیوں پہ، میں تھوڑا سا آپ کی جگہ کے اعتبار سے اوپر ہوں تاکہ پیچھے تک آپ لوگ دیکھ سکیں، خدا نخواستہ کوئی باہر سے آئے تو مجھے گولی لگنے کے چانسز زیادہ ہیں کیونکہ میں نمایاں ہوں، آپ نیچے بیٹھے ہیں۔ تو جان بوجھ کے مسلمانوں کو بہت بڑی بڑی بھڑکیں نہیں مارنی چاہیے، یہ خلاصہ ہے۔ بہت لوگوں کی نظریں اپنی طرف نہیں کرنی چاہیے۔ مدینہ کی مختلف فضا یعنی مکہ سے کس لحاظ سے مختلف تھی؟ تاریخی لحاظ سے یہ صورت واقعہ بجائے خود بڑی اہمیت کے حامل ہے کہ مدینہ کی سیاسی و مذہبی فضا مکہ سے بالکل مختلف تھی۔ یہی وجہ تھی کہ دین حق کی جو پنیری وہاں سخت ناسازگار حالات سے دوچار تھی، یہاں لا کر جو ہی نصب کی گئی تو وہ تیزی سے برگ و بار لانے لگی۔ آپ جانتے ہیں نا پنیری کیا ہوتی ہے، چھوٹے چھوٹے پودے ہوتے ہیں، کسی ایک جگہ سے اٹھا کر دوسری جگہ لگاتے ہیں۔ مراد کیا کہ مکہ میں اسلام کا جو درخت نہیں لگ سکا، مدینہ میں آنے کے بعد وہ تیزی سے پھر بڑھنے لگا۔ پہلی بات یہ کہ مکہ اور اس کے ماحول کی ساری آبادی باہم دیگر مربوط تھی اور مذہبی قبیلوں اور معاہداتی بندھنوں سے بندھی ہوئی تھی، اور قریش کا اس پر پورا تسلط تھا۔ لیکن مدینہ اور اس کے ماحول میں دو مختلف عناصر آباد تھے جن کے درمیان کھچاؤ موجود تھا۔ یعنی مکہ میں تو سارے ایک جیسے تھے نا، چھوٹی چھوٹی ٹولیاں تھیں، لیکن مدینہ میں کچھ بڑے تھے۔ ذرا نوٹ کیجئے اس جملے کو، میں آپ کو اس طرح سمجھانا چاہتی ہوں اس کو کہ جس جگہ پہ سارے ایک جیسے ہوں، نیم حکیم کہہ لیں، نیم اللہ کہہ لیں، وہاں کوئی دین کا کام شروع کرے گا نا تو اتنی مخالفت نہیں ہوتی۔ لیکن جس جگہ کوئی ایک گروہ یا جماعت اپنے آپ کو دین کے نام سے متعارف کرا چکا ہوتا ہے نا، تو وہ کسی حق والے کا آنا برداشت نہیں کرتا، یہ مراد ہے۔ مکہ میں چونکہ سارے ایک جیسے تھے تو ایک جیسی مخالفت تھی، مدینہ میں یہود اور کچھ اور نام ایسے تھے جو پہلے سے ذرا دین کے نام پہ مشہور تھے، لہٰذا انہوں نے نبی صلی اللہ علیہ وسلم کے لیے بہت ماحول کو خراب کر دیا۔ مدینہ یثرب کے نام سے قدیم شہر تھا اور یہاں یہودی بکثرت آ کر آباد ہوئے، لیکن جو جو ان کی نسل پھیلتی گئی مدینہ کے آس پاس ان کی نئی بستیاں قائم ہوتی گئیں، اور ساتھ کے ساتھ ان کے چھوٹے چھوٹے جنگی قلعے تعمیر ہوتے گئے۔ چنانچہ پورا علاقہ یہود کے مذہبی اور سیاسی تسلط میں تھا۔ پہلا دشمن کون نکلا؟ اب دوسرا عنصر انصار کا تھا۔ इनका असल वतन यमन था और कहतान का खानदान इनका नस्ली सरचश्मा था। जिस जमाने में सैले अरम नामी मशहूर सैलाब ने तबाही मचाई, इसका जिक्र कुरान पाक में भी है, सूरत सबा में। कौम थी एक, उनके ऊपर एक सैलाब आया था और बचे खुचे लोग इधर उधर मुंतशिर हो गए थे। इस जमाने में कहतान के कबीले में से औसो खजरच नाम के दो भाई यसरब आ पहुंचे और यहाँ आबाद हो गए। हो सकता है कि बाद में और लोग भी आए हों, ताहम इन्हीं नो वारिद, नो वारिद कौन होते, न्यू कमर्स, यानी इन्हीं न्यू कमर्स के जरिए इस इलाके में नए अनसर का इजाफा हुआ। बाद में नस्ल बढ़ती गई और आहिस्ता आहिस्ता एक नई ताकत उभरने लगी। जैसे आजकल यहाँ दुनिया में सीरियंस आ रहे हैं ना मुख्तलिफ जगहों पर, यही मुराद है। दुनिया के किसी एक मुल्क में जब कोई आफत आती है या कोई जंग लगती है तो वहाँ के लोग पूरी दुनिया में भी बिखरते हैं। यहाँ भी यही हुआ था। शुरू शुरू में इन लोगों ने यहूदी मुआशरे और तमद्दुन से मुनक़ते रहकर पनपना चाहा, लेकिन पहले की जमी हुई ताकत के जोर व असर से दब कर इनसे दोस्ताना मुआहदा इस्तवार कर लिया। मुआहदाना ताल्लुकात देर तक खुश असलूबी से चलते रहे, लेकिन यहूद ने जूँ ही ये महसूस किया कि अंसार की रोज अफसूँ तरक्की इनके इकतदार के लिए एक खतरा बनती जा रही है, तो इन्होंने हलीफाना ताल्लुक तोड़ दिया। ये भी सच है, मुसलमान जब गैर मुस्लिमों के मुल्कों में आते हैं ना तो शुरू में यही मसाइल उठते हैं। आप अपना एक कल्चर, एक रंग रंग साथ लेकर आते हैं, वहाँ आते हैं तो वहाँ का कपड़ा और खाना पीना पहनना ओढ़ना सब कुछ मुख्तलिफ होता है। ये एक बहुत बड़ी आजमाइश होती है। बहुत सारे मुसलमान ये सोच कर कि अब इनके साथ कौन बिगाड़े, उन्हीं के रंग में रंगने लगते हैं, ये खतरा होता है। एक कपड़ा अपना रंग छोड़ दे और दूसरे का ले ले तो उसका रंग कौन पहचानेगा। आज पूरी दुनिया में वेस्टर्न कंट्रीज में आने वाले मुसलमान इसकी मुंह बोलती तस्वीर है। अपना रंग छोड़ा तो दूसरे का चढ़ा। जिसका अपना रंग कच्चा होता है ना, याद रखिए, वो दूसरे का भी रंग बड़ी जल्दी ले लेता है। आपने अपना छोड़ दिया, उनका ले लिया, अब क्या नुकसान हुआ, सिबगत अल्लाह का रंग उतर गया। आज गोरे पूछते हैं किस इस्लाम की बात करते हो, फलां तो ऐसा है फलां तो ऐसा है, रंग बिरंगा मुसलमान फिर दिखता है। अगर किसी नॉन मुस्लिम, क्या बड़े से बड़े फितने वाले इलाके में अगर सच्चे मुसलमान पक्के रंग वाले आ जाएं और अपना रंग ना छोड़ें, थोड़े ही अरसे में आप देखेंगे कि वो सोसाइटी का रंग बदलेंगे। और ये आज के मुसलमानों का एक बहुत बड़ा जुर्म है, जिन्होंने वेस्टर्न कंट्रीज़ को आकर इस्लामाइज करने की बजाय खुद को वेस्टर्न कर लिया। और ये सजा भुगत रहे हैं हमारी नस्लें जो इस वक्त भुगत रही हैं, और अभी आगे पता नहीं क्या कुछ है। ये हमारे इस जुर्म की सजा है। कभी किसी को जवाब चाहिए हो तो इसी जुर्म को याद कर ले, वरना पूरी ज़मीन अल्लाह की है, जहाँ रही अल्लाह के बंदे बन के रहिए, आपको कभी कोई वहाँ से नहीं निकाल सकता। बाज़ लोग कहते हैं समझ नहीं आता, तो ये समझाने वाली बातें थी जो मैंने चंद रख दी आपके सामने। यहूद के अंदर एक अय्याश रईस फतियून नामी उठा। इसने जबरो कुव्वत से अपना यह हुक्म नाफिज कर दिया कि इसकी हदूद में जो लड़की भी ब्याही जाए वो इसके शबिस्ताने ऐश से गुजर कर इस दवाजी जिंदगी के दायरे में दाखिल हो। यहूद के बिगाड़ का इससे अंदाजा कीजिए कि उन्होंने फितियून के इस हुक्म के आगे सरे तस्लीम खम कर दिया। आउज़ बिल्ला। देखिए आज हमारे मुसलमान भी क्या क्या कबूल कर रहे हैं, छोटी छोटी बातों पे। चलो अब ये तो खैर है, यानी आपको ये बात सुन के शायद गुस्सा आया कि नहीं आया कि एक यहूदी हर मुसलमान औरत को पहले अपने पास लाता फिर उसकी शादी होने की इजाज़त देता। आज इससे भी बड़े फितने हैं, आपको क्या पता है? आज शादी से पहले के फितने अगर आप जाकर देखें सोसाइटी में, न जाने कैसे जवान बचते हैं, इतने फितने हैं शैतान के बाहर से। यहूद के बिगाड़ का इससे अंदाज़ा कीजिए कि उन्होंने फतियून के इस हुक्म के आगे सरे तस्लीम खम कर दिया था, और आखिर एक दिन इस शैतानी हकम ने अंसार की गैरत को भी चैलेंज कर दिया। मालिक बिन उजलान की बहन की शादी हो रही थी, कैन बारात के दिन वो भाई के सामने से पूरे अंदाजे बेहिजाबी के साथ गुजरी। मालिक ने मलामत की तो इसने कहा कल जो कुछ पेश आने वाला है वो इससे ज़्यादा शदीद है। चुनाचे मालिक ने फतियून को जाकर कत्ल कर दिया और शाम की तरफ भाग गया। वहाँ गस्सानी हुक्मरान अबू जबला का सिक्का चल रहा था। इससे ये हालात जब मालूम हुए तो इसने हमला किया और बड़े बड़े यहूद को कत्ल किया और औसो खजरज को खिल्लत व इनाम से नवाजा। इन वाक़यात ने यहूद का जोर तोड़ दिया था और अंसार की ताकत बढ़ा दी थी। आप देख लीजिए, इसका रेफरेंस भी लिखा हुआ है, शिबली नमानी की किताब है वफा अल वफा। तो बहरहाल ये हालात होते हैं तो फिर अल्लाह को भी रहम आता है या अल्लाह का गज़ब टूटता है दुश्मनों पे। غرض یہود کے مقابلے میں انصار کا معاملہ برابر کی چوٹ کا معاملہ تھا، لیکن اصول و مقصد کے نہ ہونے کی وجہ سے ان کا اتحاد مضبوط بنیاد نہیں رکھتا تھا۔ اس کو ہائی لائٹ کریں، کسی بھی جگہ اتحاد کی مضبوطی مقصد کا ایک ہونا اور اصولوں پہ چلنا، رولز اینڈ ریگولیشنز کو فالو کرنا اور اپنا گول کبھی نہ بھولنا، ایسا اتحاد کبھی نہیں ختم ہوگا اللہ کے حکم سے، ادروائز باقی چیزیں تو چند دن کی کھیل ہوتی ہیں، ختم ہو جاتی ہیں۔ آپس کی کشمکش نے دیمک بن کر طاقت کو چاٹنا شروع کیا، یہاں تک کہ اوس و خزرج کے درمیان جنگ بواس واقع ہوئی اور فریقین کے انتہائی قیمتی افراد ایک دوسرے کی تلواروں کا لقمہ ہو گئے۔ اس طرح یہود کے سامنے وہ پھر بے زور ہو کر رہ گئے۔ اس حالت سے مجبور ہو کر انہوں نے قریب کے زمانے میں قریش کے سامنے حلیفانہ تعلقات کی درخواست رکھی تھی، لیکن بعض وجوہ سے یہ کوشش ناکام رہی۔ دوسری طرف یہود کے تفوق کس کو کہتے ہیں؟ برتری، فوق سے۔ تفوق کی ایک وجہ ان کی مذہبی سیادت بھی تھی، سیادت کہتے ہیں سید، لیڈرشپ۔ ان کے پاس تورات تھی اور وہ ایک مستقل مذہبی نظام کے علم بردار تھے، علم بردار بھی جھنڈا اٹھائے ہوئے تھے۔ ان کے پاس ایک سرمایہ اعتقاد تھا، ایک اخلاقی ضابطہ تھا، فقہی احکامات تھے، مذہبی قانون تھا، کچھ روایات اور عبادات کی انجام دہی کا طریقہ تھا۔ کیا پتہ چلا کہ کسی بھی گروہ کے پنپنے کے لیے اس کے پاس دین کا ساؤنڈ نالج ہونا ضروری ہے۔ انصار اس پہلو سے تہی دامن تھے، یعنی انصار کے پاس کچھ نہیں تھا، وہ اس دائرے میں ان کے سامنے ہاتھ پھیلانے پر مجبور تھے۔ انہی کے بیوت المدروس، یہودیوں کے مذہبی تعلیم کے مراکز سے وہ فائدہ اٹھاتے تھے۔ حد یہ کہ اگر کسی انصاری کی اولاد زندہ نہ رہتی تو وہ نظر ہی یہ مانتا تھا کہ اگر بچہ زندہ رہا تو اسے یہودی بنایا جائے گا، کیونکہ اپنا جو رنگ نہیں تھا۔ انصار میں اس پہلو سے احساس کمتری موجود تھا اور ان کی غیرت و حمیت اس پر کرب محسوس کرتی تھی۔ بات سمجھ گئے؟ تو آپ دیکھیے کہ کسی سوسائٹی کو اگر آپ اسلام کا رنگ دے دیں تو کئی ایسے لوگ بھی آپ کے ساتھ جڑ جائیں گے جن بیچاروں کے پاس کچھ کام ہی نہیں ہوتا۔ اسی سلسلے میں یہ بیان کرنا دلچسپی سے خالی نہیں کہ یہود انصار کے سامنے اکثر یہ کہا کرتے تھے کہ آخری نبی جلد ہی مبعوث ہونے والا، وہ آ لے تو پھر ہم اس کے ساتھ ہو کر تمہاری خبر لیں گے۔ یہود کی اس پیشن گوئی نے انصار کو بھی اس پیغمبر موعود کا منتظر بنا دیا تھا، اور ان کے اندر ایک شعوری رجحان یہ کام کر رہا تھا کہ اگر وہ نبی آ جائے تو وہ آگے بڑھ کر اس کا دامن تھام لے۔ چنانچہ یہی ہوا کہ پیش گوئی سنانے والے خود تو محروم رہے، اور جن کو وہ دھمکیاں دیا کرتے تھے وہ نبی آخر الزمان کے حلقہ رفاقت میں آ گئے۔ یہود جن کو پٹوانا چاہتے تھے ان کے ہاتھوں سے خود پٹ گئے۔ مدینہ کی اس فضا اور اس کے پس منظر کو سامنے رکھنے سے اندازہ ہو سکتا ہے کہ کیوں یہ ماحول مکہ کے مقابلے میں اسلامی تحریک کو زیادہ راس آیا۔ بات واضح؟ تو یہ اصل میں ان حالات کے اوپر ایک ہلکا سا تبصرہ تھا جن حالات میں نبی صلی اللہ علیہ وسلم نے مدینہ میں قدم رکھا تھا۔ آگے انشاءاللہ ہم پڑھتے جائیں گے کہ مدینہ میں آنے کے بعد نبی صلی اللہ علیہ وسلم کے ساتھ کیا حالات ہوئے۔ آپ کو مجھے ان سب کو پڑھتے وقت ساتھ ساتھ سورۃ بقرہ کو پڑھنا چاہیے مدینہ کے آغاز میں، اور آپ دیکھیں گے کہ قرآن کے آغاز میں ہی مدنی صورتیں شروع ہوتی ہیں نا، تو اس ترتیب کے ساتھ سورۃ توبہ تک چلیں گی۔ سن ایک ہجری میں ہے تو دو میں ہے تو تین میں، تو قرآن کے ساتھ ساتھ اگر ہم سیرہ پڑھتے ہیں تو سیرت پڑھنے سے انشاءاللہ قرآن کو سمجھنا بھی آسان ہے۔ صرف اتنا سا حصہ پڑھنے سے ہی آپ کو بہت ساری باتیں سورۃ بقرہ کے شروع کی سمجھ آ جائیں گی انشاءاللہ تعالی۔ باقی حصہ کل دیکھیں گے۔ اللہ تعالیٰ سے دعا کرتے ہیں کہ عمل کی توفیق دے۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک واتوب الیک۔ ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم۔ وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔